सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAC, Social Science Baha and Ford Foundation.
नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर सुन्दै हुनुहुन्छ यतिखेर। म राजेश पाण्डे तपाईँको साथमा छु। यो टकिङ स्पेस हो। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेट पछि 10 बजेसम्म आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यहाँहरूले सुन्दै आइराख्नु भएको छ। हामीले टकिङ स्पेसमा पब्लिक स्पेसका विषयमा कुराकानी गर्ने गरेका छौं, सार्वजनिक स्थल सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं। र हामीले यदि यहाँहरूले नियमित रूपमा सुन्दै आउनु भएको छ भने केही महिना सार्वजनिक स्थल भनेको के हो, कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्यौं। अब टकिङ स्पेसको करिब करिब दोस्रो चरण प्रारम्भ भयो र हामीले अब देशमा रहेका विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदा जसलाई हामीले सार्वजनिक स्थलभित्र राख्यौं र यी विश्व सम्पदामा परेका विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदाहरूको वास्तविक अवस्था के छ र अझ बढ़ी राम्रो गर्न के गर्नुपर्छ भन्ने यो चरणमा हामीले कुराकानी गर्ने जमर्को गरेका छौं। र टकिङ स्पेसको यो दोस्रो चरण हामी प्रारम्भ गर्छौं हनुमान ढोका दरबार स्क्वायर जुन काठमाडौँको बसन्तपुरमा छ। यहाँहरू सबैलाई थाहा छ काठमाडौँ महानगरपालिकाको वड़ा नम्बर 19, 20, 23 र 25 सार्वजनिक चोक हो हनुमान ढोका दरबार क्षेत्र र जनगुनासो पनि छ। सँगसँगै यो जस्तो हुनुपर्ने हो त्यस्तो छैन र युनेस्कोको एउटा मापदण्ड जसलाई बेला बखत यो क्षेत्रले भेट्न नसक्दा एउटा धर्मरको अवस्था पनि आउँछ। यस्तो अवस्थामा जसले संसारभरि हाम्रो नाम राखेको छ, हाम्रो देशको नाम राखेको छ हनुमान ढोका दरबार स्क्वायर जुन प्राकृतिक यसलाई पुरातात्विक र सामाजिक महत्वको सम्पदा भनेर हामी चिन्छौं, यसको अहिलेको अवस्था के छ जसका लागि हामीले वड़ा नम्बर 25 सचिव सुदर्शन भट्टराईजीसँग कुराकानी गर्ने विचार गरेका छौं। त एउटा सानो क्षेत्रमा 24 भन्दा बढ़ी विभिन्न खाले क्लबहरू, विभिन्न खाले संघ संस्थाहरू र ले काम गरिरहेको अवस्थामा के यति सानो क्षेत्रमा यदि धेरै संघ संस्थाहरूको सक्रियता आवश्यक छ त कतै हक र अधिकार बाँडिने क्रममा दरबार हनुमान ढोका दरबार स्क्वायरको जुन रूपमा काम हुनुपर्ने, यसको संरक्षण सम्वर्धन र प्रवर्धनको लागि कतै त्यसमै खतरा त उत्पन्न हुँदैन भन्ने विषयमा कुराकानीका लागि मसँग निरन श्रेष्ठ पनि हुनुहुन्छ। उहाँ सिन्हासुवा खल अर्थात सिन्हासुवा क्लबका प्रेसिडेन्ट हुनुहुन्छ। उहाँ टेलिफोन लाइनमा हुनुहुन्छ मसँग र सुदर्शन भट्टराईजी यहाँ मसँग स्टुडियोमा हुनुहुन्छ। सबभन्दा पहिला त टकिङ स्पेसमा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद
निरञ्जी। म यता सुदर्शनजीबाट सुरु गर्छु। निरञ्जी सुन्दै गर्नुहोला। सुदर्शनजी, यो लामो समय भयो स्थानीय निकायको चुनाव भएको छैन, करिब करिब 10 वर्षको आसपास भयो यदि समय सिद्धेकै मितिबाट हेर्ने हो भने पनि, यसो हुँदा र करिब यो 24 भन्दा बढ़ी क्लब विभिन्न संघ संस्थाहरू यो सानो क्षेत्रमा खुलेर काम गरिरहँदा यो 4 वडाले सरकारको तल्लो स्थानीय निकायमा जसमा यहाँहरू पर्नुहुन्छ आफ्नो प्रभुत्व आधिपत्य र कार्यक्षेत्र नै गुमाउँदै गएको हो कि भन्ने पनि हाम्रो रिसर्चले देखाउँछ। व्यक्तिगत रूपमा यहाँलाई के लाग्छ सुदर्शनजी?
अनि यो नितान्त राम्रै कुरा हो। यो किन हुन्छ भने 9 वर्षदेखि अथवा एराउन्ड 10 वर्षको हाराहारीमा जनप्रतिनिधि नहुनु भनेको एउटा दुःखको कुरा हो। राज्य सरकार कहाँ छ भन्ने जनताले अनुभूति गर्ने भनेको निकाय भनेको स्थानीय निकाय हो। सरकार छ र छैन भन्ने कुराको अनुभूति त्यहाँबाट हुन्छ। जब जनप्रतिनिधि त्यो निकायमा हुँदैनन् भने त्यसबाट प्राप्त गर्ने सेवा, कर्मचारीले दिने सेवा र जनप्रतिनिधि हुँदा दिने सेवामा केही फरक हुन सक्छ। किनभने जनप्रतिनिधि भनेको त्यो अवधारणाबाट आएको हो जसले आफ्ना लागि, आफ्नो क्षेत्रको विकास विस्तार र समस्या र समाधानका लागि उसले उत्तम उपाय निकाल्न सक्छ भन्ने अवधारणामा आयो। तर यो स्थानीय स्वायत्त शासन ऐन 2055 आउँदाखेरि स्थानीय निकाय भ्याकुम हुन्छ अथवा खाली हुन्छ भन्ने कुराको चाहिँ परिकल्पना गरिएन र अहिले त्यो अवस्था आएको छ। र अहिले भनेको कर्मचारीबाट, नितान्त कर्मचारीबाट चलिएछ जसमा हामीले चलाइरहेछौँ। यसमा हामी के भन्छौँ भने स्थानीय निकायमा हामीले कामै नगरेको पनि होइन, तर स्थानीय निकायको अवधारणा जसरी आफ्ना प्रतिनिधिबाट चाहिँ त्यहाँका काम गतिविधि सञ्चालन हुनुपर्थ्यो त्यो हुन नसक्दा जनताले पाउने जति सेवाहरू पाउनु पर्थ्यो त्यो पाउन सकेनन् कि भन्ने गुनासो चाहिँ कतै कतै आउने गरेका छ।
त्यही त यो चारवटा वडाहरू खास गरी वडा नम्बर 19, 20, 23 र 25 यो बढ्दो क्लबको संख्या बढ्दो संघ संस्था अन्य खालको संघ संस्थाको संख्याले यो चारवटा वडा प्यारालाइज भएर बसेको हो।
प्यारालाइज चाहिँ भन्नलाई अलिक मिल्दैन, यसको आफ्नै छुट्टै अस्तित्व छ, काम कारवाही पनि गरिरहेछ। तर पनि यहाँ समस्या चाहिँ के हो रहेछ भनेदेखि अहिले हाम्रै जस्तो यो के अरे हनुमान ढोका दरबार एरियाको कुरा गरौँ, यसमा बाहिर त्यति केन्द्रित नहौँ, यति भित्रमा पनि अहिले जुन यहाँले जसरी क्लबहरूको वर्चस्व रह्यो कि भन्ने कुरा गर्नुहुन्छ, हुन त यो एक प्रकारले आफैमा राम्रो कुरा के हो भने आफ्नो क्षेत्रको विकास र विस्तारका लागि क्लबहरू सक्रिय हुनु यो स्वाभाविक राम्रो कुरा पनि हो। यी क्लबहरूको भूमिका यदि सकारात्मक भइदिए तर जनगुनासो त्यही जनगुनासो के छ भने क्लबहरू कतै माई खाने भाँडो भए कि भन्ने पनि गुनासो चाहिँ यता कता हामीले सुन्ने गरेका छौँ।
त्यो त जनताको गुनासो भयो, यहाँहरूलाई काम गर्नलाई कुनै गाह्रो भएको छ?
गाह्रै भनेर त्यस्तो गाह्रो त किन, क्लबहरूको अलिक बढी एक्टिभिटीले गर्दाखेरि जस्तो राम्रो कामको लागि चाहिँ हामी एकदम सहकार्य र सहयोगी नै हुन्छ र कहिलेकाहीँ आफ्नो निज स्वार्थका लागि मात्रै क्लबहरू कतै सक्रिय हुँदाखेरि यस्ता सरकारी कार्यहरूलाई कहिलेकाहीँ काम गर्न अप्ठ्यारो
हुन्छ। निज स्वार्थ के हुन सक्छ?
अब त्यस्ता अब यो कहिलेकाहीँ राजनीतिक प्रेरित संस्थाहरू स्थापना भएर त्यसले आफ्नो पोलिटिकल उद्देश्य प्राप्तिका लागि गर्ने गतिविधिहरूमा सरकारी कार्यालयहरूको प्रयोग गर्ने प्रयास गरेका हुन्छन्, त्यसले पनि काम गर्नलाई कहिले कठिनाइ सिर्जना हुन्छ। अब कहिलेकाहीँ अब नितान्त जुन आफ्नो सेड्युल कर्मचारी सरकारी कार्यालयका नियम पद्धति प्रणाली अनुसार चल्नुपर्ने हुन्छ, त्योभन्दा उछिनिएर रहँदा त्यसलाई पनि बाइपास गरेर कतिपय कामहरू हुन्छन् त्यसमा कोनिस हुन सक्दैन, त्यसले पनि कतै कतै हाम्रो गतिविधिमा उहाँहरूको अलिक बढी इन्टरटेन भएको हो कि भन्ने देखिन्छ।
निरञ्जी, हेलो,
हजुर,
कुरा सुन्नुभयो? अब त्यही त यहाँहरूको त यदि तपाईँलाई अन्य चर्को लाग्दैन भने क्लबको दादागिरी छ रे यो क्षेत्रमा, यो 19, 20, 23 र 25 वडालाई प्यारालाइज बनाएर राख्नु भएको छ यहाँहरूले, किन यस्तो गर्नुभएको?
होइन, यो एकदमै गलत भर्सन हो उहाँको, सायद उहाँले चाहिँ संघ संस्थासँग चाहिँ त्यति राम्रोसँग समन्वय गरेर काम गर्न जान्नु भएन जस्तो लाग्यो मलाई चाहिँ नि। म भट्टराईजीलाई यस विषयमा चाहिँ अलिकति क्लियर के गर्न चाहन्छु भन्दाखेरि संघ संस्था भन्दा साथै भर्खर उहाँले पनि भन्नुभएको थियो आफ्नो आफ्नो क्षेत्रको विकास गर्नलाई क्लब संघ संस्था बन्नु त राम्रै कुरा हो। तर यो जुन दादागिरी प्रवृत्ति भन्ने छ कुनै स्थिति कस्तो हुन्छ भन्दाखेरि संघ संस्थाले काम गर्दाखेरि त्यसले पाउनुपर्ने अधिकार नपाउँदाखेरि त्यसमा कसैले चाहिँ आवाज उठाउँदा त्यसलाई दादागिरी भन्न चाहिँ मिल्दैन जस्तो लाग्छ।
हेरन, मलाई बताउनुहोस् त यो वडा नम्बर 19, 20, 23 र 25 ले के गर्न सकेन हनुमान ढोका दरबार स्क्वायर क्षेत्रमा, यसको सरसफाईमा, भीड़भाड़ नियन्त्रणमा, पुरातात्विक ऐतिहासिक महत्वका मठ मन्दिरको मेन्टेनेन्समा, जसले गर्दा 24 भन्दा बढी क्लबहरू आए?
हजुर, सुन्नुहोस् न, यो खास यो संघ संस्थाले मात्रै नै पहल गरेर चाहिँ नभएको चाहिँ भन्न मिल्दैन। किन भन्दाखेरि हामीले चाहिँ यो विषयमा चाहिँ काठमाडौँ महानगरपालिकाको जुन स्वामित्वमा रहेको जुन हाम्रो हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम छ, उहाँको हाम्रो अब अहिलेको हालको लागि चाहिँ नि प्रोग्राम म्यानेजर हाम्रो हरिकुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले चाहिँ काम त नगरेको भन्न मिल्दैन। अहिलेको टाइममा चाहिँ नि हाम्रो यो मठ मन्दिरको संरक्षण पनि भइरहेको छ र जीर्णोद्धार पनि भइरहेको छ र यो सरसफाईको विषयमा कुरा गर्दाखेरि कतिपय कुरा यस्तो छ कि जति बढी यो संघ संस्था भयो त्यस गर्दाखेरि पनि काम गर्दा अलिकति अन्यल सिर्जना पनि पैदा भएको थियो नि, यो पक्कै पनि हो। र हाम्रो जस्तै अब सुना स्वाखलकै कुरा गर्दाखेरि हामीले चाहिँ नि सुरुमादेखि नै तपाईँको 1952 सालदेखि हामीले चाहिँ सेक्युरिटी गार्डदेखि लिएर नाइट गार्डदेखि लिएर सरसफाईमा सबै काम हामीले गरेको थियो, तर महानगरपालिकाकै यो जुन साइट अफिस यहाँभित्र छिर्यो त्यसपछि हाम्रो 50% भन्दा बढी काम चाहिँ उहाँहरूको अन्डरमा पर्यो। त्यो पर्दा पर्दा अहिले आएर उहाँहरूको जस्तै यो कुचिकारहरू भयो होइन, सरसफाईको उहाँहरूको टाइम टेबलको जुन यो मेन्टेन्स गर्ने र उहाँहरूले जुन कर्मचारीहरू खटाउनु भयो, तर त्यो कर्मचारीहरूको पनि अलिकति के भनौँ यसलाई अलिकति फटाई भन्नु पर्ला मेरो शब्दमा।
निरञ्जी, यो राम्रो काम गर्नेमा तछाड मछाड हो कि त्यहाँ प्रभुत्व जमाउने कुरामा तछाड मछाड हो?
होइन त्यस्तो त खास छैन, आफ्नो आफ्नो क्षेत्रमा काम गर्ने हो। जस्तै हनुमान ढोका दरबार क्षेत्रभित्रकै कुरा गर्दाखेरि 24 संस्था भए पनि आफ्नो आफ्नो एरिया र आफ्नो आफ्नो क्षेत्रमा त्यो अलगै छ, कुनै भित्र पनि छ, कुनै कुना काप्चामा पनि छ। तर जुन क्षेत्रभित्रमा कुरा गर्दाखेरि हनुमान ढोका दरबार क्षेत्रमा अहिलेमा हालसम्ममा सबभन्दा फ्रन्ट अफमा भएको संस्था भनेको सिन्हास महाकला हो। त्यसपछि आएर अहिले बसन्तपुर टोल सुधार समिति भन्ने एउटा निस्केको छ। त्यसपछि तपाईँको गङ्गा क्लब भन्ने एउटा छ, महादेव मखन क्लब जुन 25 छ, उहाँहरूले आफ्नो आफ्नो क्षेत्रमा गरिरहेको छ। जस्तै मैले मेरो क्षेत्रमा भनौँ बसन्तपुर हनुमान ढोका दरबार लागा भन्छौँ हामी, त्यो क्षेत्रलाई पहिले हामीले हप्ताको एकचोटि सरसफाई र या बाल्टिन राखेर कुचिकार राखेर हामीले प्राइभेटली आफैले जुन यो काठमाडौँ महानगरपालिकाको कुचिकार हुँदा हुँदै पनि हामीले आफैले चाहिँ नि संस्थाबाट तलब दिएर पनि हामीले एउटा कुचिकारको व्यवस्था गरेर बाल्टिनहरूको व्यवस्था गरेका छौँ। त्यो चाहिँ नि सरसफाइमा बढी ध्यान जाओस् भनेर हाम्रो चाहना भएर हामीले त्यो गरिरहेकै छ अहिले पनि।
म यता सुदर्शनजीलाई सोध्छु सर, तपाईँ सहमत हुनुहुन्छ निरञ्जीको कुराकानीमा?
निरञ्जीको कुरालाई मलाई के कुरा राम्रो लाग्यो भने जुन सरसफाइको कुरा यो पछिल्लो कुरासँग मेरो के सहमति छ भने नेपाल सरकारले फोहोर मैलाको सम्पूर्ण जिम्मा प्राइभेट सेक्टरलाई दिने भनेर ग्लोबल टेन्डर मार्फत विभिन्न क्यारे दिनलाई प्रयास अगाडि बढाएको छ। यो बीचमा जनप्रतिनिधि हुँदा हामीसँग जस्तो मेरै वडाको 25 वडाको कुरा गर्दा नि 30 हाराहारीमा हामीसँग काम गर्ने फोहोर मैला काम गरेको कुचिकारहरू थिए, अहिले घटेर 11 भएका छन् र त्यसमा फुलफिल हुन सकेन। किनभने नयाँ कर्मचारी नयाँ कुचिकार ल्याउने नल्याउने भन्ने काठमाडौँ महानगरपालिकाले अवधारणा छ, किनभने यो प्राइभेट सेक्टरमा जाँदैछ भनेर चाहिँ भनिया छ र नयाँ फुलफिल नहुने र पुराना रिटायर भएर जाने, त्यसले गर्दा हामीलाई काम गर्न चाहिँ गाह्रो भयो। उहाँले भने जस्तो जस्तो क्लबहरूको सहयोग नभएको भन्ने होइन, उहाँले भन्नुभयो ठिक कुरा हो के भने क्लबहरूले कतिपय कुराहरू मैले त्यही भएर भने सबैलाई मैले आक्षेप लाउनु खोजे पनि होइन, क्लबहरूको एकदम राम्रो पोजिटिभ भूमिका पनि देखिया छन्। 2-4 क्लबहरूले राम्रो काम गरेका छन्, उहाँहरूको सामाजिक गतिविधिमा उहाँहरूको एक्टिभ पार्टिसिपेन्ट छ। तर कतै कतै कुनै कुनै निरञ्जीलाई पनि थाहा छ, अब यो नाम फलानु भनेर नतोकौँ, उहाँलाई पनि आफूले उहाँले अनुमति गर्नुभएको छ, उहाँको कुराबाट मैले बुझिरहेको छ र कतिपय क्लबहरू नाममा अलिकति व्यक्तिगत स्वार्थमा पनि केन्द्र भएका हुन् कि भन्ने कुरा चाहिँ अनुमति सबैले गरे हो कि मैले मात्रै होइन।
निरञ्जी म तपाईँलाई केही बेर पछि तपाईँ लगायत भनौ न सिन्हा स्वाखला लगायत 24 बढी जुन क्लब छन् तिनले सार्वजनिक स्थलको संरक्षणको लागि र ऐतिहासिक पुरातात्विक महत्वका त्यो क्षेत्रमा रहेको मठ मन्दिरको संरक्षण सम्वर्धन र प्रवर्धनको लागि के कस्तो काम गरेको छ भनेर सोध्छु। हामी ब्रेकमा जानुपर्ने बेला भएको छ यार दुवैजना, तपाईँ निरञ्जी टेलिफोन लाइनमा र सुदर्शन सर त स्टुडियोमा हुनुहुन्छ, टेलिफोन लाइनमा रहिदिनु होला निरञ्जी। टकिङ स्पेसको साथमा हुनुहुन्छ श्रोता रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा। आज हामी यो बसन्तपुरको हनुमान ढोका दरबार क्षेत्र जुन छ, यो जुन विश्व सम्पदा सूचीमा परेको छ र यसले हाम्रो देशको नामलाई अझ माथि लानको लागि सहयोग गरेको छ, काठमाडौँ महानगरपालिका वडा नम्बर 19, 20, 23 र 25 यो एउटा चोक हो। हुन त त्यहाँ हामी जहिले पुग्छौं ठूलो भीड़भाड़ देखिन्छ, यसलाई पनि नियन्त्रण गर्दै लगिएको छ भन्ने सुदर्शन सरको कुराकानी थियो अघि अफेयरमा। यो कसरी र यसलाई यदि एउटा सार्वजनिक स्थल मान्ने हो भने यसको संरक्षण सम्वर्धन र प्रवर्धनका लागि वडा नम्बर 19, 20, 23 र 25 त्यसै गरी 24 बढी क्लब र अन्य संघ संस्थाको काम के भएको छ हामी यसका विषयमा कुराकानी गर्नेछौ। तपाईँ टकिङ स्पेसलाई रेडियो कान्तिपुरमा सुन्दै गर्नुहोला। सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौ त आजैबाट सोचौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
IMAP, Social Science Baha and Ford Foundation ko sahayog ma talking space sunne hununcha radio Kantipur ma. हरेक शनिबार बिहान 9 कान्तिपुर डायरी र ट्राफिक अपडेट पछि 10 म राजेश पाण्डेको साथमा यहाँहरूले सुन्दै आइराख्नु भएको छ। हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं र अब यो जुन दोस्रो चरण शुरू भएको छ टकिङ स्पेसको, हामी विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदा जसलाई हामीले सार्वजनिक स्थल भित्र राख्यौं र सार्वजनिक स्थलको रूपमा यसलाई हेर्ने हो भने यसको संरक्षण सम्वर्धन र प्रवर्धनका लागि स्थानीय निकायले के सोचेको छ र त्यस क्षेत्रमा कार्य गरिरहेका विभिन्न क्लब संघ संस्थाहरूको काम के छ यसका विषयमा कुराकानी गर्दैछौ। जसरी स्टुडियोमा मसँग सुदर्शन भट्टराई हुनुहुन्छ, उहाँ वडा नम्बर 25 सचिव, र टेलिफोन लाइनमा निरञ्जन श्रेष्ठ जो सिन्हा स्वाखला का प्रेसिडेन्ट पनि हुनुहुन्छ। यहाँहरू दुवैजनासँग मेरो कुराकानी फेरि शुरू हुन्छ। म पहिला निरञ्जीलाई नै सोध्छु। निरञ्जी, अब तपाईँ वा सिन्हा लगायत 24 बढी जुन क्लब छन्, मलाई बताउनुहोस् त सरसफाईको लागि, भीड़भाड़ नियन्त्रणको लागि, र पुरातात्विक ऐतिहासिक महत्वका मठ मन्दिरको मेन्टेनेन्सको लागि र यसलाई सार्वजनिक स्थल मान्ने हो भने यसको संरक्षणको लागि तपाईँहरूले खास खास के काम गर्दै आउनु भएको छ?
सबभन्दा पहिला अब सरसफाइकै कुरा गरौँ होइन, सरसफाइको विषयमा कुरा गर्दाखेरि मैले अघि पनि भनिहालेँ त्यो हाम्रो कन्टिन्युटी छ होइन, त्यो गरिरहेको पनि छ। र सबभन्दा मेन कुरा यो अहिले जुन 24 संघ संस्था हुनुको अर्थमा अलिकति कामलाई पनि अलिकति यो माइनस हुँदै गएको जस्तो पनि देखेको छ, किन भन्दाखेरि आफ्नो आफ्नो क्षेत्रमा आफू आफूले काम गर्ने भन्ने जुन अहिले एउटा नियम जस्तै भएको छ त्यसमा पनि अब सबैले चाहिँ अलिकति सक्रियता गर्न नसकेको देखेर पनि अलिकति यहाँ सरसफाइमा चाहिँ कमजोरी चाहिँ पक्कै पनि देखिएको छ है। तै पनि अब आफ्नो संस्थाबाट गर्नुपर्ने हाम्रो संस्थाबाट गर्नुपर्ने चिना स्वास्थ्यले गरिरहेकै छ। अब तपाईँको यो भिडभाडको नियन्त्रणको विषयमा कुरा गर्दाखेरि तपाईँको पहिल्यैदेखि हामीले चाहिँ जनसेवा प्रशासन चाहिँ कोअर्डिनेट गरेर हामीले पहिल्यैदेखि यहाँ चाहिँ यो गुन्डागर्दी नियन्त्रण यो जङ्की लगायत यहाँ ड्रग्सहरूको यहाँ अलिकति पहिला व्यापार पनि जस्तै गर्ने गरिन्थ्यो त्यसलाई चाहिँ हर साइड गरेकै छौँ, हामीले नियन्त्रणमा ल्याएको पनि छौँ, कति पहिला हामीले चाहिँ पक्राउ गरेर हामीले चाहिँ बुझाएका पनि छौँ। र अहिले यो क्षेत्रमा चाहिँ त्यस्तो चाहिँ क्रियाकलाप केही पनि छैन, त्यो कारण पनि यो सुना स्वास्थ्यको एउटा चाहिँ नि चाँडै उपदेश पनि भएको छ त्यसको लागि होइन। त्यसपछि तपाईँको यो जुन मठ मन्दिरको जुन यो सार्वजनिक कुरा छ त्यो विषयमा चाहिँ अलिकति कस्तो छ भन्दाखेरि जुन दिनभरिको यो क्रियाकलापमा चाहिँ त्यति खासै केही पनि हुँदैन र बेटरमा अलिक बढी फोकस भएको छ। र यो कमसेकम 4-5 वर्ष अगाडिदेखि हामीले चाहिँ नि 7 बजेदेखि चाहिँ यहाँ चाहिँ एउटा पिकअपिङ आवर भनेर चाहिँ राखेको छौँ र अहिले पनि यो हाम्रो प्रहरीहरूले चाहिँ सहयोग चाहिँ गरेकै छ, नगरेको होइन। र त्यो अलमोस्ट चाहिँ अल टाइम त पुलिसहरूले पनि त्यति सहयोग चाहिँ नगरेको जस्तो पनि देख्न सकिन्छ, त्यो किन भन्दाखेरि ड्युटी चाहिँ सधैँ एकै त गरिराख्नु पनि सकिँदैन। अब प्रहरी यहाँ छ भने सरकारी अवाञ्छित गतिविधि अलिक उता पर पनि भइरहेको हुनसक्छ है। त्यसको लागि चाहिँ हामीले पहिले चाहिँ सेक्युरिटी गार्ड पनि राखेको थियो, अब सेक्युरिटी गार्ड राख्ने चाहिँ अहिले हाम्रो क्यापेसिटी अहिले खासै छैन, किन भन्दाखेरि यो एउटा विशुद्ध सामाजिक संस्था, हामीसँग इन्कमिङ भनेको केही पनि छैन होइन। त्यो भएकोले चाहिँ अहिले अहिले आएर चाहिँ हामीले चाहिँ यो नाइट गार्डहरू चाहिँ बाध्यता बस चाहिँ हटाउनु पर्ने भएको छ। त्यो अहिले चाहिँ महानगरपालिकाले हामीले पटक पटक रिक्वेस्ट गरेका छौँ, अहिले पनि उहाँहरूले चाहिँ नि यो जुन यो टुरिस्ट टाइममा जुन यो बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म पैसा उठाएर लास्ट ड्युटी सिद्धो भनेर जाने एउटा प्रविधि साह्रै गलत छ। यो कुरा हामीले पटक पटक उहाँहरूलाई ध्यान आकर्षण
गराइरहेको छौँ। यो बिचमा मलाई एउटा कुरा बताउनुहोस्, स्थानीय निकायसँगको कोअर्डिनेसनमा यहाँहरूले जनसङ्ख्याको चाप घटाउन खास गरी यो क्षेत्रमा केही सोच्नु भएको छ, केही नयाँ योजना केही ल्याउँदै हुनुहुन्छ?
अहिले नयाँ योजना त अहिलेसम्म त हामीले बनाएको त छैन, तर हामीले चाहिँ यो नयाँ यो जुन कुरा छ जुन चाप घटाउने यो चाहिँ अलिकति यो बढी लोकतान्त्रिक देखिएकोले चाहिँ यो अलिक गाह्रो भएको मैले चाहिँ महसुस गरेको छु। पहिला चाहिँ हाम्रो संस्थाहरूले चाहिँ उहाँहरूलाई चाहिँ रिक्वेस्ट गर्दाखेरि चाहिँ सट्ट मानेर चाहिँ उहाँहरू चाहिँ जानुहुन्थ्यो, अहिले चाहिँ कस्तो भने यो हामीले बेलुका हामीले चाहिँ आफ्नो अब संघ संस्था प्रहरी दाजुभाइ हामी मिलेर चाहिँ यस्तो गर्नु तपाईँ यसरी धेरै बेर यसरी बसेर यसरी चाहिँ बस्दाखेरि अरू चाहिँ नि अपराधिक गतिविधि हुन सक्छ भनेर हामी उहाँहरूलाई रिक्वेस्ट गर्न जाँदाखेरि उल्टै जाइ लाग्ने जस्तो गरेर कुरा गर्छ। यो चाहिँ नि प्रविधि बढी लोकतान्त्रिक देखिएको प्रविधि भएको छ है, त्यही कारणले पनि हामीलाई अलिकति गाह्रो भएको छ।
म यही प्रश्न यहाँ सुदर्शन सरलाई पनि सोध्छु, उहाँ मसँग स्टुडियोमा हुनुहुन्छ। सुदर्शन सर, जसरी यहाँले मलाई बताउँदै हुनुहुन्थ्यो नि नवमीको दिनमा त्यहाँ वास्तविक जनसंख्या कति हो भन्ने कुराको स्पष्ट चित्र देखिन्थ्यो, त्यसरी हेर्दा काठमाडौँ सुनसान हो कि जस्तो लाग्थ्यो भनेर यहाँले मलाई अघि बताइराख्नु भएको थियो, तर अन्य दिनमा त त्यो सम्भव छैन, हामी त्यो कल्पना पनि गर्न सक्दैनौ। त्यही पनि यो एउटा बस्तीको बीचमा छ हनुमान ढोका दरबार स्क्वायर, जनसंख्याको न्यूनतम चाप कति बनाउन सकिएला, यो चाप घटाउनको लागि यहाँहरूले केही सोच्नु भएको छ कि योजना छ यहाँहरूको?
यो के रहेछ भनेदेखि काठमाडौँको मुटुमा रहेको यो हनुमान ढोका दरबार संरक्षण क्षेत्रको चाप चाहिँ स्वाभाविक देखाएको छु मैले, यसलाई घटाउन त्यति सजिलो छ जस्तो पनि मलाई लाग्दैन। किन भन्नुहुन्छ भने काठमाडौँका मान्छेहरूलाई अहिले पनि के छ भने तरकारी किन्नलाई असन पुग्नुपर्छ भन्ने छ होइन, मसलाको सामान किन्नलाई इन्द्रचोक पुग्नुपर्ने हुन्छ, साडी किन्नु पर्नु इन्द्रचोक पुग्नुपर्छ भन्ने हाम्रो कन्सेप्ट जबसम्म रहन्छ, र हामी भक्तपुरको मान्छे काठमाडौँको त्यही भित्र सहरमा आएर किन सामान किन आउँछ भने विश्वास छ, त्यहाँ गुत्पा किन किन न्यु रोड जान्थ्यो मान्छे, विश्वासले त हो नि। भनेपछि त्यो भित्री सहर पुरानो सहर हो, पुरानो बस्ती हो, त्यहाँनिर चाहिँ सामान पाउँछ त्यहाँ अथवा राम्रो पाउँछ भने मान्छेलाई अहिलेसम्म जहिलेसम्म लागिरहन्छ तसम्म त भिड त घट्न सक्दैन, किन मान्छे त जान्छ जान्छ, मान्छेले कसैले रोक्न सक्दैन। र जस्तो तपाईँलाई मैले अहिले भने जस्तो नवमीको दिनको मान्छेको फ्लो भनेको के हो भने त्यहाँ प्रपरली त्यहाँको स्थानीय वासीहरू मात्रै हो, बाहिरको मान्छेहरू सबै बाहिर गइसकेको र त्यो त्यहाँको प्रपरली बस मान्छेहरू मात्रै त्यहाँ हुँदा त त्यो सुनसान अवस्था नै हो नि त्यो
यदि
ठुलो त्यहीँको लोकल पिपलले त्यहाँ ठुलो ऊ त बनाएको होइन क्राउड त बनाएको होइन तर अब राजधानी भइसकेपछि कसैलाई आइज नआइज भन्न नसकिने नजा भन्न नसकिने
जसरी गाडी प्रवेशको लागि निषेध गरिएको छ तथापि यदा कदा हामीले गाडी छिरिराखेको आफ्नै आँखाले पनि देख्छौ सँगसँगै यसरी जुन प्रमुख क्षेत्रहरूमा यसलाई यदि एउटा सार्वजनिक स्थलको रूपमा कोही एन्टरटेन गर्न इन्जोय गर्न त्यहाँ आउँछ भने उसको लागि खास व्यवस्था गरिकन जुन यति ठूलो भीड़ देखिन्छ यसलाई कुनै किसिमबाट त्यसको आसपासबाट अन्यत्र पठाउन सक्ने अवस्था केही बन्न सक्दैन
त्यो के चाहिँ हुन सक्छ अहिले तत्काल गर्न यदि गर्न सक्छ यो चाहिँ के भने राज्य सरकारले पनि चाहनुपर्ने विषय छ कि यहाँनिर जस्तो स्थानीय क्लबहरू र स्थानीय निकायले मात्रै चाहेर कतिपय कुरा नहुने स्थिति पनि त्यहाँ देखिएको छ किन भन्नुहुन्छ भने त्यहाँभित्र जस्तो तपाईँको नेपाल प्रहरीको जिल्ला स्तरीय कार्यालय त्यहाँभित्र छ आर्मीको कारले छ त्यस्ता सरकारी निकाय कार्यालयहरूका गाडीहरूलाई त्यो निषेधित क्षेत्र भएर पनि रोक्न सकेर अहिलेसम्म छैन स्थानीय कार्य किन हुन्छ भने सुरक्षाका दृष्टिकोणबाट धेरै दृष्टिकोणबाट त्यस्ता कुराहरूलाई चाहिँ त्यहाँ निषेध गर्न गाह्रो हुँदो रहेछ त्यो हामीले प्रत्यक्ष भोगेका कुराहरू अब त्यसका लागि राज्य सरकारले चाहने भने त्यसको लागि वकिली व्यवस्था गर्नु पर्यो त्यो क्षेत्रबाट त्यस्ता निकायहरू हटाउनु पर्यो र जस्तो स्कुल छ त्यहाँ होइन स्कुलका विद्यार्थीहरू आउने जाने त्यो ठो छ त्यसलाई अलिकति वैकल्पिक त्योभन्दा अलिकति पर कहीँ सार्ने अर्को वैकल्पिक व्यवस्था गर्न सक्ने यदि हो भने त्यहाँको मुभमेन्ट त अब के अरे गाडीहरू सवारीहरूलाई रोकिसकेका छ भित्र चिन्ह बन्द गरिएका छ र प्रहरी आर्मी नेपाली सेनाका र नेपाल प्रहरीका गाडीहरूलाई पनि त्यसलाई चाहिँ हटाउनका लागि उहाँहरूलाई अर्को वैकल्पिक व्यवस्था गरेर अर्को ठाउँमा सार्ने यदि हो भने त त्यो एरिया त फ्रिली बन्छ नि
जसरी यहाँले मलाई बताउनु भयो यदि यसो गर्न सकियो भने राम्रो बन्छ भन्ने कुरा गर्नुभयो यो गर्ने कसले
यो त नेपाल सरकारको कमिटमेन्ट पनि चाहिन्छ यहाँ स्थानीय निकायले मात्रै केही गर्न सक्दैन क्लबहरूले मात्रै केही गर्न सक्दैन त्यसको लागि किनभने नेपाल सरकारको मातहतको नेपाल प्रहरी हो
सायद आवाज उठाउने कुरा लिएर जाने त यहाँहरूले
होइन त्यो कुरा त नउठेको होइन मलाई लाग्छ तत्कालीन मेयर केशव स्थापित पाला उहाँ निकै एक्टिभ मान्छे पनि हो उहाँले यो कुरालाई क्याबिनेटसम्म पुर्याउनु भएको थियो तर त्यो क्याबिनेटमा पछाडि यो निर्णय भएर आउन सकेन अथवा निर्णय भएर कारण भने के भयो त्यो बिच मलाई थाहा छैन तर उहाँको पाला उहाँले यो नेपाल प्रहरीको जुन त्यहाँको अफिस छ त्यसलाई चाहिँ बाहिर पठाउन लाई निकै ठुलो प्रयास पनि गर्नुभयो पहल पनि गर्नुभयो उहाँकै कार्यकालमा हनुमानडोका दरबार संरक्षण कार्यक्रम त स्थापना भएर सञ्चालन पनि भएको हो र अहिलेसम्म काम गरेको पनि त्यसैले हो र त्यतिखेर पनि त्यो एउटा ठुलो विवादको विषय थियो स्थानीयवासी र त्यहाँनिर चाहिँ काठमाडौँ महानगरपालिका बीच एउटा द्वन्द्वै जस्तो पनि भएको थियो र पछाडि त्यहाँको उठेको राजस्वलाई त्यसको विकास र विस्तारमा खर्च गर्ने भन्ने सहमति भएपछि त्यो साम्य भएको थियो र अहिले पनि केही ठुलो समस्याहरू चाहिँ आउँदै जान्छन् समाधान गर्दै जानुपर्छ अहिलेलाई पनि गर्यो भने अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौँ हनुमानको हनुमानढोकाभित्र जुन बसेको छ त्यसलाई त्यहाँबाट विस्थापित अथवा अर्को ठाउँ वैकल्पिक राम्रो व्यवस्था गर्ने र नेपाल आर्मीका पनि दुई तिनवटा क्याम्पहरू त्यहाँनिर छन् त्यो मध्ये एउटा अथवा राख्नुपर्ने आवश्यकता छानेर जतिलाई राख्नुपर्ने त्यसलाई राखेर बाँकीलाई त्यसभन्दा बाहिर व्यवस्था यदि गर्ने
कतै यो पुलिससँग कतै यो आर्मीसँग जोडिएको कारणले गर्दा यसका विरुद्ध आवाज उठाउन गाह्रो भइराखेको हो यो साइकोलोजी पनि छ
होइन त्यो त छैन स्थानीय निकायमा अब जस्तो हाम्रोमा त्यसरी आर्मी पुलिस भएको कारण उनीहरूको विरुद्धमा कुरा उठाउनु नसकेको भन्ने त होइन
अब यसमा विरुद्ध भन्ने शब्द पनि प्रयोग नगरौँ किनभने यदि त्यसो गर्न सकिएमा
होइन उहाँहरूलाई राम्रो वैकल्पिक त्योभन्दा राम्रो व्यवस्था योभन्दा बाहिर क्षेत्रमा जस्तो खुला एरियामा दिन सकियो भने सक्ने हो भने त उहाँहरूलाई पनि इजिली जान उहाँहरूलाई कुनै नेपाल सरकार निर्णय गरेर पठायो भने त नाइ भन्ने कुरै छैन नि भोलि काठमाडौँ महानगरलाई निर्णय गरेर काठमाडौँको हटाउँछु भनौँ भने त्यहाँको नाइ भन्ने कर्मचारी भएको कारणले नाइ भन्ने कुरा आउँछ
केही बेर अघिसम्म हामी अफ एयरमा कुराकानी गर्दैथ्यौँ नि जसरी पशुपति क्षेत्र हाउस पुलिङको कारणले गर्दा आज यति धेरै उज्यालो भएको छ कतै यो हनुमान ढोका दरबार स्क्वायरको वरपर पनि यी चार वडामा रहेका आवश्यक घरलाई हाउस पुलिङ यो सिस्टमबाट फेरि हनुमान ढोका दरबार क्षेत्र पनि त्यसै गरी चकचक हुन सक्छ कि भन्ने कुरा पनि हामी जुन गर्दैथ्यौँ नि यसमा म केही बेरपछि कुराकानी गर्छु यहाँसँग र निरञ्जी तपाईँ लाइनमा हुनुहुन्छ कृपया लाइनमै रहिदिनु होला अहिले हामी अर्को एउटा ब्रेकमा जानुपर्ने बेला भएको छ यहाँहरू टकिङ स्पेस सुन्दै हुनुहुन्छ श्रोता रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा हेर्नुहोस् न सम्भावना छ र त्यसका लागि गर्नुपर्ने काम पनि छ र काम जसले गर्नुपर्ने ती दुई क्षेत्रबाट प्रतिनिधिको रूपमा सुदर्शन भट्टराई वडा नम्बर 25 सचिव मसँग हुनुहुन्छ काठमाडौँ महानगरपालिकाका र निरन श्रेष्ठ जसले सिन्हा स्वाहा खल को प्रेसिडेन्ट हुनुहुन्छ उहाँ 24 भन्दा बढी क्लबले त्यहाँ काम गरिराखेको छ र मैले प्रतिनिधि पात्रको रूपमा उहाँलाई लाइनमा लिएर आएको छु कुराकानी गर्दै जाँदा एउटा सम्भावना देखिएको छ हाउस पुलिङको माध्यमबाट यो क्षेत्र अझ बढी उज्यालो अझ बढी फराकिलो र सार्वजनिक स्थलको जुन एसेन्स हुन्छ त्यसलाई कायम राख्न सकिने सम्भावना छ यो सम्भावनामा हामी केही बेरपछि कुराकानी गरौंला आइम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेस यहाँ रेडियो कान्तिपुरमा सुन्दै हुनुहुन्छ। अहिले हामी ब्रेकमा जान्छौं। आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा रेडियो कान्तिपुरमा तपाईँ टकिङ स्पेस सुन्दै हुनुहुन्छ। समय असाध्यै थोरै छ, तर कुराकानी गर्नुपर्ने विषयहरू थुप्रै छन्। हुन त हनुमान ढोका दरबार स्क्वायरलाई लिएर रेडियो कार्यक्रम उत्पादन गर्नु भनेको समुद्रमा हाम फाल्नु जस्तै नै हो। त्यसै बीचमा समयको सदुपयोग गरौं। सुदर्शन भट्टराई मसँग स्टुडियोमा हुनुहुन्छ, वडा नम्बर 25 का सचिव काठमाडौँ महानगरपालिका, र निरञ्जन श्रेष्ठ जो सिन्हा स्वाखला का प्रेसिडेन्ट हुनुहुन्छ मसँग टेलिफोन लाइनमा। यो हाउस पुलिङको कन्सेप्ट मलाई 45 सेकेन्ड भित्रमा सम्झाइदिनु पर्ने हुन्छ सर, हामीसँग समय छैन सुदर्शन सर। त्यसपछि म निरञ्जी सहमत हुनुहुन्छ हुनुहुन्न त्यतापट्टि जाउँला।
अहिले हाउस पुलिङको कन्सेप्ट आइरहेछ भनेको के हो भने, भएका घरहरूलाई भत्काएर नयाँ घर, त्यो पनि सम्पदासँग रिलेटेड र भूकम्पबाट सुरक्षित र निश्चित मापदण्ड बनाएर चाहिँ त्यो जग्गा प्लानिङ जस्तै बाटोदेखि लिएर सबै कुराको व्यवस्थित गर्ने र जो स्थायीवासी हो उसैलाई दिने र ऊबाट निश्चित कष्ट, निश्चित त्यसको लगानी चाहिँ फिर्ता लिने र सरकारले पनि त्यसमा केही लगानी गर्ने भन्ने अवधारणा अहिले भर्खर आएको अवधारणा हो।
यसले के गर्न सक्छ?
यो भयो भने अहिलेको अव्यवस्था चाहिँ 90% समाधान हुन्छ।
यो हनुमान ढोका मात्र होइन, घर हेर्न पनि आउनुपर्ने अवस्था
हुन सक्छ। त्यसले त पर्यटकहरूलाई त्यो घर हेर्न कस्तो बनाएको छ भने त्यो हेर्न, त्यो हेर्नलाई पनि उनीहरू आकर्षण गर्न सक्छ।
त्यो त आकर्षणको दृष्टिकोणबाट यहाँले भन्नुभयो, तर निरञ्जी, निरञ्जी
हजुर,
अब यहाँ त स्थानीयको घर भत्कन सक्ने अवस्था आयो, तयार हुनुहुन्छ तपाईँहरू?
यो कुरा त पहिला यो तत्कालीन मेयर हाम्रो केशव स्थापित ज्यूको पालोमा पनि यो उठेको कुरा नै हो है। उहाँले चाहिँ यो भर्खर हालै आएको भन्ने कुरा गर्नुभयो, यो त होइन। यो हामीले चाहिँ सुनेको छैन, हाम्रो यो केशव स्थापित ज्यूको पालोदेखि नै हामीले यो कुरा सुनेको हो। यहाँको स्थानीय जति पनि यहाँ अहिले यो जुन मोडर्न स्टाइलको घरहरू बनिएको छ, त्यो घरहरूलाई भत्काउने या पुरानो शैली घरको पार भत्काएर जुन यो हाम्रो यो दसी इँटा भन्ने जुन हुन्छ पुरानो शैलीको, त्यो राख्ने र कलात्मक झ्यालहरू राखेर चाहिँ बनाउने भन्ने कुरा गरेको थियो, पहिला पनि भएको थियो।
यहाँहरू स्थानीय, अब घर भत्काउने भत्काउँदै जाँदा यहाँहरूकै पनि भत्कन सक्छ, यसको सट्टा यहाँहरूले प्राप्त गर्ने क्षतिपूर्ति त आफ्नो ठाउँमा छँदै नै छ। यसको लागि स्थानीयलाई कन्भिन्स गर्न सक्नुहुन्छ, त्यसको लागि तयार हुनुहुन्छ तपाईँहरू छोटोमा?
एकदमै चाहिँ नि यो सक्ने अवस्था चाहिँ नि देखिएन मैले चाहिँ नि है। यो चाहिँ अब स्थानीय बासिन्दाहरूको चाहिँ नि यो घर भत्किने भन्दाखेरि धेरै कुरा निस्किन सक्छ, यसमा चाहिँ नि अहिले चाहिँ यो सम्भव चाहिँ नि मैले देखेको छैन।
हुन त यसका विषयमा थुप्रै कुराकानी गर्न बाँकी थियो, आज समयको कारणले गर्दा हामीले कुराकानी गर्न सकेनौं, तर आगामी दिनमा टकिङ स्पेसमा यी यस्ता गम्भीर विषयमा कुराकानी हुने नै छ। निरञ्जी, टेलिफोनबाट तपाईँले मलाई समय दिनुभयो त्यसका लागि धन्यवाद। सुदर्शन सर यहाँ स्टुडियोमा आइदिनुभयो, यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा रेडियो कान्तिपुरमा हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि र ट्राफिक अपडेटपछि 10 बजेसम्म टकिङ स्पेस यहाँहरूले सुन्न सक्नुहुन्छ। हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं। आजको कार्यक्रम सुनिदिनुभयो तपाईँलाई धन्यवाद।